हेलो, भेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेश नम्बर 7 को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहासको पर्खाइमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता मानवहरूमा हार्दिक स्वागत एवं अभिवादन गर्न चाहन्छु। कार्यक्रम बस्तमनको राजधानी र हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ। यहाँहरू सबैलाई थाहा छ, समसामयिक आर्थिक सामाजिक राजनीतिक हरेक विषयवस्तुमाथि हामी कुराकानी गर्छौँ भने यो पछिल्लो समय हामी निर्मला पन्तको विषयमा निरन्तर कुराकानी गरिरहेका छौँ। यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। यस विषयमा रहेर हामीले निरन्तर कुराकानी गरिरहँदा आज महिला अधिकार कर्मीहरूले काठमाडौँमा, खास गरी पछिल्लो समय उहाँहरू चाहिँ निरन्तर काठमाडौँमा हुनुहुन्छ र आज प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ। यस विषयमा पनि रहेर हामी कुराकानी गर्दैछौँ भने वास्तवमै यतिखेर नेपाल कम्युनिस्ट पार्टीको सरकार छ र सरकारका मन्त्रीहरू या भनौँ सरकारका प्रतिनिधिहरूले पनि जुन किसिमले अहिले पनि बोलिदिनु पर्थ्यो बोल्न सकेन। कञ्चनपुरको दुःखद घटनाको झन्डै 52-53 दिन भइसक्यो, तर पनि अहिले वास्तविक अपराधी को हो त्यसको पर्दाफास हुन सकेको छैन। यस विषयलाई लिएर पछिल्लो समय देशभरि प्रदर्शन हुन थालेको छ भने हिजो कैलालीमा पनि प्रदर्शन भयो र धनगढीमा पनि प्रदर्शन भएको छ। यसै विषयमा रहेर यतिखेर हामी कुराकानी गर्दैछौँ। हामीसँग कुराकानीका लागि प्रदेश नम्बर 7 नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक यतिखेर हामीसँग हुनुहुन्छ। यतिखेर कुराकानीका लागि तारालामा तामाङ हुनुहुन्छ। उहाँ चाहिँ अत्यन्त व्यस्त हुनुहुन्छ, तर पनि उहाँको पिक टाइम मैले लिएको छु, उहाँसँग कुराकानी गर्छु। तारालामाजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
नमस्कार,
तपाईँ व्यस्त हुनुहुन्छ होइन तारालामाजी? तपाईँ काठमाडौँमा हुनुहुन्छ। जस्तो यो पछिल्लो समय हामी कञ्चनपुरको घटनाको विषयमा कुराकानी गर्दैछौँ मान्यज्यू, तपाईँलाई थाहा छ पछिल्लो समय कञ्चनपुरको 13-वर्षीय बालिकाको हत्या प्रकरणमा जसरी सरकारको काम अहिलेसम्म अगाडि बढ्नु पर्थ्यो बढ्न सकेन भनेर चौतर्फी आलोचना छ र सरकारको विरोध हुन थाले छ। यो विषयलाई यहाँले कसरी लिनुभएको छ? खास गरी कञ्चनपुरको घटनाको विषयमा तपाईँहरू पनि गम्भीर नबनेको हो।
हामी यो घटनामा एकदम गम्भीर छौँ। गम्भीर भएन नै हामी सुरुदेखि सरकारलाई हामीले भन्नुपर्ने गर्नुपर्ने काम गरिरहेछौँ। तपाईँहरूले भने जस्तो, खास गरी तपाईँहरूले भने जस्तो सरकारको सत्तापक्षको भएको कारणले हामीले कुलुस गरेर
होइन, तर सरकारकोले भनौँ न, सरकारले संरक्षण गर्यो, सरकारकै संलग्नता छ कि भन्ने जसरी पछिल्लो समय विरोधको आवाजहरू सुन्न थालिया छ। हेर्नु, चौतर्फी रूपमा चाहिँ सरकारको विरोध छ नि त पछिल्लो समय। तारालामाजी, आवाज सुन्दै हुनुहुन्छ? सम्भवतः लाग्छ उहाँसँग कुराकानी हुन असम्भव जस्तो देखिएको छ र उहाँ एयरपोर्टमा हुनुहुन्छ। तर तारालामाजी, जुन विषय पछिल्लो समय तपाईँलाई थाहा छ, खास गरी प्रतिपक्षी दलले पनि सरकारले भनौँ न कामै गर्न सकेन, पछिल्लो समय यस्ता घटनाहरूलाई लिएर पनि चौतर्फी आलोचना हुन थालेको छ, सरकारकै संरक्षण छ कि नेपाल कम्युनिस्ट पार्टीकै कहीँ कतै संलग्नता छ कि, किन बचाउ गरेका छ सरकारले, किन बाहिर ल्याउँदैन, कति शक्तिशाली अपराधी हो र कति शक्तिशाली तपाईँको हत्यारा हो र भन्ने जस्ता कुराहरू बाहिर आउन थालेका छन् त अहिले। सम्भवतः लाग्छ उहाँ चाहिँ व्यस्त हुनुहुन्छ, उहाँसँग हामी तारालामाजी
होइन, यो तपाईँहरूको म्यासेज के दिन खोजिएको त्यो थाहा भएन होइन। जुन तरिकाले तपाईँले प्रश्न गर्दैछ, जुन तरिकाले तपाईँले बोल्दैछ नि, तपाईँले ठ्याक्कै देखेर त्यो हत्यारालाई नसमातेको जस्तो कुरो गर्छन् कि तपाईँहरू?
होइन, तर बाहिर चर्चा छ नि त, विपक्षीले आरोप लगाएको छ कति शक्तिशाली अपराधी हो र किन पत्ता लाग्न सकेन क्या तारालामाजी, त्यो त भनिदिनु पर्यो नि त जनतालाई त।
किन सरकारको के अरे त्यत्रो छानबिन टिम जे भने त्यही गर्यो, जसलाई निलम्बन गर्यो भने त्यहाँको उसले निलम्बन गर्यो, यहाँ त सुरुदेखि सबैले यो सहयोग गरेको भए अहिलेसम्म यति हुने नै थिएन नि।
कसले सहयोग गरेन त तारालामाजी, कसले सहयोग गरेन भनिदिनु पर्यो नि त।
सबैले सहयोग गर्नु पर्यो नि त, त्यस्तो कुरो गर्नु हुँदैन नि त।
तर तारालामाजी, तपाईँलाई थाहा छ न्यायका लागि यतिखेर काठमाडौँमा भौतारिरहनु भएको छ महिला अधिकार कर्मीहरू, उहाँहरूले भन्न थाल्नुभयो कि अब वास्तवमै अपराधी को हो भनेर पत्ता लागेन, न्याय नपाएपछि काठमाडौँ जानुपर्ने विडम्बना आयो भनेर उहाँहरूले भन्नु भएन।
दुःखदायी छ, दर्दनाक घटना हो, यसलाई एकदम संवेदनशील तरिकाले सरकारले लिएको छ, त्यही हिसाबले सरकारले के अरे छानबिनको समिति बनाएको छ, त्यही हिसाबले हामीले बरु यसमा यसरी सहयोग गरौँ यो गरौँ, आफूसँग भएको सूक्ष्म केही त्यस्तो सूचनाहरू छ भने दिनु पऱ्यो त्यो टिमलाई, त्यो टोलीलाई, तर त्यो नगरिकन केही साथीहरू अथवा केही व्यक्तिहरू चाहिँ अलि बढी नै यसलाई एकदमै कामै गर्न नखोजे हो कि एकदमै यसलाई अर्कै हो कि भन्ने पाराले जुन तरिकाले प्रस्तुत गर्न खोजिराखेको छ, यसले
जस्तो तारलामाजी तपाईँलाई के लाग्छ यो कञ्चनपुरको घटना हेर्ने हो भने तारलामाजी जस्तो यो घटनामा चाहिँ प्रहरीले सबै प्रमाण नष्ट गर्यो भन्ने कुराहरू आएको छ, तपाईँलाई पनि त्यस्तो लाग्छ? प्रहरीले
गठन गरेको छ त्यो छानबिनको क्रममा केही न केही कमी कमजोरी भएको कारणले त अहिलेसम्म ढिलो भयो होला, अनि यो अनुसन्धानको क्रममा थाहा होला नि त यो पनि के हो कसो हो
तर तारलामाजी नक्कली अपराधीलाई बाहिर ल्यायो प्रहरीले, त्यहाँ पनि गल्ती गर्यो, पछिल्लो समय आरोपहरू जसरी लागिरहेको छ त्यो विषयमा म कुराकानी गर्दैछु।
छानबिनको दौरानमा कसलाई समात्यो, कसलाई अनुसन्धानको दायरामा ल्यायो, अपराधी को हो त्यसको पक्षमा त लाग्ने नै भयो नि त, त्यो अपराधीलाई त्यो छानबिन गर्ने दौरानमा अहिलेसम्मको नेपालमा अहिलेसम्म अनुसन्धान गर्दाखेरि अनि ठ्याक्कै त्यो जो अपराधी त्यही मात्र समातेको छ र कहिले काहीँ पर्न सक्छ, त्यो कमी कमजोरी भएको छ स्वीकारेको छ, अनि त्यो कुरालाई एकदमै त्यसरी प्रस्तुत हुँदा त्यति राम्रो हुन्न।
तर यो घटनामा राजनीतिक प्रभाव परेको हो त्यसो भए तारलामाजी?
राजनीतिकरण त होइन गर्न खोजिएको चाहिँ,
कसले गर्यो भन्नुहोस् न त?
अब त्यो तपाईँहरूलाई थाहा छ नि, यतिको प्रचार प्रसार गरिरहेको छ
होइन, तर सरकारकै कहीँ कतै संरक्षण छ कि, सरकारकै भनौँ न सत्तारूढ दलकै कहीँ कतै संरक्षण छ कि भन्ने जस्ता तर्कहरू त विपक्षले लगाएको छ। हेर्नुहोस्
किन संरक्षण गर्नु पर्यो अपराधीलाई, जसले यो व्यवस्था ल्याउन, जसले यो व्यवस्था ल्याउन, जसले न्यायको लागि आफ्नो जीवनहरू आहुति दिएर यत्रो व्यवस्था ल्याएको छ, यत्रो के अरे जनताको शासनकै लागि यत्रो बलिदानपूर्ण आन्दोलन गरेर ल्याएको छ, त्यस्ता पार्टीका नेताहरूले नेतृत्व गरेको सरकारले अनि जनताले अन्याय हुनको लागि जनताले अन्याय के अरे हत्याराहरू अथवा अपराधीहरूलाई संरक्षण गर्छ भन्ने परिकल्पना नै नगर्दा हुन्छ होला, कमी कमजोरी भयो काम गर्ने दौरानमा केही कमी कमजोरी हुनसक्छ, तर तपाईँ यसमा ढुक्क हुनुहोस् कि जो कोही भए पनि अपराधीलाई
तपाईँ विश्वस्त हुन सक्नुहुन्छ? झन्डै 50-55 दिन हुन थालिसक्यो तारलामाजी, अब अपराधी पत्ता लाग्छ कि लाग्दैन, अब आज प्रधानमन्त्रीलाई महिला अधिकार कर्मीहरूले भेट्दै हुनुहुन्छ होइन, आश्वासन दिनुहोला, तर तपाईँ विश्वस्त हुन सक्नुहुन्छ तारलामाजी?
होइन, कुनै कुनै केसमा ढिलो भयो अनि यस्तो घटनाहरू घट्यो, अनि त्यो घटना घटिसकेपछि सुरुदेखि नै जुन तरिकाले हामी सबै एक भोइस भएर लाग्नुपर्ने हो, हाम्रो कहीँ न कहीँ कतै कमजोरी भयो, अनि घटनाको समय लाग्न सक्छ, समय लाग्यो, अब के गर्ने त?
जस्तो अब यो पछिल्लो समय हेर्ने हो भने जसरी पछिल्लो समय आन्दोलनका कार्यक्रमहरू बढ्न थालेका छन्, कञ्चनपुरको तपाईँ त्यहाँको प्रतिनिधित्व पनि गर्नुहुन्छ, मान्यज्यू पनि हुनुहुन्छ, अत्यन्त प्रभावशाली नेता पनि मानिनुहुन्छ, कञ्चनपुरवासीले न्याय नपाएकै हो त्यसो भए यो घटनालाई लिएर हेर्ने हो भने?
कञ्चनपुरवासीले न्याय पाउँछ, कञ्चनपुरवासी होइन कुनै पनि अन्यायमा परेको नेपाली जनताको लागि नेपाल सरकारले आफ्नो जुनसुकै कसर पनि बाँकी नराखिकन न्याय दिलाउनमा लाग्छ।
तपाईँ विश्वस्त हुनुहुन्छ होइन?
अनि विश्वस्त नभएर के गरौँ
तारलामाजी? अहिले पछिल्लो समय जुन महिला हिंसाका घटनाहरू बढेको बढै छ, कारण के देख्नुहुन्छ? यो घट्नुको सट्टा झन् बढेको बढै छ, के कारण के देख्नुहुन्छ यहाँले भन्नुहोस् त?
अब यो एउटा त तपाईँ हामी अलिकति सबै सचेत, यो मामलामा सबै सचेत हुनुपर्छ, बोल्दा खेल्दा खाँदा उठ्दा बस्दा कुनै पनि कुराले यस्ता घटनालाई प्रोत्साहित हुने काम गर्ने गरी गर्नु हुँदैन, र अर्को चाहिँ अलिकति सबै संवेदनशील भएर हिँड्यो भने अलिकति सामाजिक सञ्जालहरूको कारणले पनि अलिअलि यसमा यसलाई प्रयोग चाहिँ सामाजिक सचेतना फैलाउने काम गर्नुपर्नेमा हाम्रो चाहिँ अलिअलि मिसयुज भएको हो कि जस्तो लाग्छ मलाई, र हामीले जुनसुकै हालतमा पनि जुनसुकै तरिकाले पनि यस्तो घटना घट्न नदिने, सबैले आफ्नो आफ्नो ठाउँबाट जसले जे गरेर सकिन्छ सक्नुपर्छ, हामीले गर्नुपर्छ भन्ने छौँ। अब यो सरकारले खालि विकासका कुराहरू गर्नुभन्दा पनि तिनटै सरकारले स्थानीय तह प्रदेश केन्द्र र तपाईँ जस्तो मिडिया कर्मीले पनि खालि त्यो कहाँनिर गल्ती भेटिन्छ र त्यहाँ मात्र कुरा गरौँ भन्नुभन्दा पनि
होइन, हामी यो विषयमा संवेदनशील छौँ तारलामाजी। प्रदेश सरकारले कामै गर्न सकेन, मुख्यमन्त्रीले कामै गर्न सक्नु भएन, प्रदेशका मन्त्रीहरूले कामै गर्न सकेनन् भन्ने आलोचना हुन थालेका छन् त मान्यज्यू।
तपाईँले
होइन जनताले महसुस गर्न सकेनन्, यस प्रदेश सरकार भएको अनुभूति जनताले गर्न पाए छैनन्। तपाईँले पाउनु भएको छ ल भन्नुहोस् त, तपाईँ जुन ठाउँबाट बिलोङ गर्नुहुन्छ त्यहाँका जनताले विकासको अनुभूति गर्न पाए?
सुन्नुहोस् न, तपाईँले प्रदेशको केही यो संरचना थाहा पाउनु भएको छ? योभन्दा प्रदेश सरकार पहिले थियो, प्रदेश सरकार आफै कसरी चल्ने कसरी के गर्ने भनेर भर्खर त जन्मिराखेको प्रदेश सरकारले हिजोदेखि भएको सरकारको जस्तो कुरा गर्न सकिन्छ? तपाईँको मानव एफएम छ, तपाईँको चालु छ, तपाईँ टक्क गएर त्यहाँ बोल्नुहुन्छ, तपाईँ नभए पनि त्यहाँ अर्को नवराज आएर चलाउँछ, धारालोमा आएर चलाउला, तर तपाईँको एफएम त स्ट्रक्चर छ नि, जहाँ एफएमै छैन, जहाँ टावरै छैन, जहाँ बोल्ने माइकै छैन, केही छैन, अनि तपाईँ यो के अरे फल्लाले बोलेन भने सेनाले गरेन भनेर हुन्छ? त्यो त जुन तरिकाले तपाईँहरूले प्रस्तुत गर्दैछ नि, जुन तरिकाले तपाईँहरूले आक्रमण शैलीमा गर्दैछ नि, त्यो बहुतै नराम्रो बोल्दै।
तारालामीजी एउटा कुरा मलाई भन्नु न, यो गर्न नसक्नुको कारण के हो त? ठ्याक्कै तपाईँले भन्नु त पैसाको अभाव हो कि बजेट पनि तपाईँहरूसँग झन्डै 25 अरब रुपियाँ तपाईँहरूसँग छ? पछिल्लो समय हेर्ने हो भने काम गर्नका निम्ति अल्पकालीन बजेटहरू पनि यहाँहरूले झन्डै 1 अर्ब रुपियाँ ल्याउनु भयो, त्यो बजेट पनि डल्लो बजेट बनाएर सिद्ध्याउनु भयो भन्ने जनताले आलोचना गर्न थालेको छन्। हेर्नुहोस्
सुन्नु न, त्यो 25 अरब छ भन्दा हेलिकप्टर चढेर फर्किएर हिँड्ने हो, त्यो त प्रक्रियामा जाने भयो, बिस्तारै हुने भयो, प्रक्रिया हुने भयो, अनि तपाईँले भन्नु पऱ्यो यो गर्नु पर्थ्यो यो गरेन भन्नु त, के गर्नु पर्थ्यो के गरेन?
होइन जनताले महसुस गर्न सकेनन् कि प्रदेश सरकार छ कि छैन, प्रदेश सरकारको कामै छैन, प्रदेश सरकारका मन्त्रीहरूले कामै गर्न सकेनन् भनेर आलोचना छ क्या तारालामाजी?
भर्खर सुरुवाती छ त, भर्खर सुरुवातीमा छ त, तपाईँले भन्नु पऱ्यो नि त यो काम गर्नु पर्थ्यो यो गरेन भन्नु त, के काम गरेन?
होइन जनताले विकास र समृद्धिको महसुस गर्नुपर्छ तारालामाजी। सामाजिक घटनाहरू तपाईँलाई थाहा छ, पछिल्लो समय यति धेरै आपराधिक घटनाहरू घटेका घटै छन्, मान्छेको ज्यान गएको गई छ, खुलेआम दिनदाडै तपाईँको पत्रकार कुटिन्छ। हेर्नुहोस् पत्रकार कुटिन्छ, सुशासनको प्रत्याभूति छैन, सुरक्षाको प्रत्याभूति छैन, कहाँ छ प्रदेश सरकार मलाई भन्नुहोस् त?
त्यही त मैले भने त, आफै भर्खर त जन्मिरहेछ, कुन निकायबाट कसरी सञ्चालन गर्ने बजेट भन्ने निर्जुल भएको छैन, कि त पहिले नै योभन्दा अगाडि चुनाव हुनुभन्दा अगाडि यस्तो यस्तो भनेर छेमा पहिले तयार पारेर जानुपर्थ्यो पहिलेको सरकारले, केही गरेका छैन, अनि जम्मै अहिले आएर तपाईँहरूले जुन तरिकाले प्रस्तुत हुँदैछ नि यो चाहिँ राम्रो गर्दैन।
तर तारालामाजी धेरैले भन्न थालेको छ नि पछिल्लो समय मान्यहरूले आफ्ना सेवा सुविधाका लागि चाहिँ जे पनि गर्छन् तर जनताका लागि केही पनि गर्न सकेनन् भन्नेहरू छन् नि त।
होइन त्यो भन्नेले भनिरहन्छ नि त, तपाईँहरू जस्तो उक्साउने मान्छेहरू सबै छ त भनिहाल्छ।
होइन हामी सूचना सम्प्रेषण गरेर हो तारालामाजी, हामी भनौँ न वास्तविकता, किनभने जनताले महसुस गर्न पाउनुपर्छ विकासको, जनताको बिचमा तपाईँ बोल्नु भएको छ। हेर्नुहोस् पछिल्लो समय चुनाव जितिरहँदा तपाईँहरूले गरेका कमिटमेन्ट पुरा हुनुपर्छ। हेर्नु तारालामाजी,
जे भएको हो त्यो कुरो भन्नु पऱ्यो नि त, यो काम गर्नु पर्थ्यो यो गरेन, यो गर्नु पर्ने यो गरेन, तपाईँ 5 वर्षको बच्चालाई यसले मोटरसाइकल के अरे हाम्रो हुन त अहिले कहीँ कहीँ अपवाद रूपमा चलाएको छ, यो मेरो 5 वर्षको बच्चाले कार चलाएन मोटरसाइकल चलाएन भनेर हुन्छ?
तारालामीजी तपाईँले लालदाडी गाउँपालिकामा भनौँ न होमस्टे बनाउँछु भन्नुभएको थियो, थारू सङ्ग्रहालय बनाउँछु भन्नुभएको थियो, कहिले बन्छ होला? त्यहाँका जनताले भन्न थालेका छन् पछिल्लो समय
लागिरहेको छ त होमस्टे अध्ययनको लागि, बजेट सुकाएको छ, अनि त्यतिकै भने बन ट्याक्क भन्ने बित्तिकै हुन्छ त।
तर तारालामाजी पूर्णवास नगरपालिकाको मेयर र तपाईँको तालमेल छैन भन्ने कुराहरू बाहिर आएको छ हो? होइन तर पछिल्लो समय भ्यू टावरलाई लिएर तपाईँले अड्डी कस्नु भएको छ अरे नि त, पूर्णवासमा चाहिँ भ्यू टावर बनाउनु पर्छ भन्नुभएको छ तपाईँले, तर मेयरले अहिले सम्भावना छैन, बजेट कहाँबाट ल्याउने कसरी बनाउने सम्भावना छैन, जमिनै छैन भनेर उहाँले मलाई भन्नुभएको छ। हेर्नुहोस् होइन हिजो मात्रै जीवन सरसँग भेट भएको छ है मेयर साहबसँग, मैले कुरा गरेको छु तारालामाजीको विचार के छ भ्यू टावरको विषयमा भने, तारालामाजी चाहिँ अगाडि बढ्नु भएको छ तर म चाहिँ त्यसमा पोजिटिभ छैन भनेर उहाँले भन्नुभएको छ जीवन सरले। मेयर साहब र तपाईँको तालमेल छ, काम गर्ने क्रममा चाहिँ सहकार्य छ तारालामाजी?
किन आफ्नो आफ्नो क्षेत्रमा आफ्नो आफ्नो काम गरिरहेछ।
हस् थ्याङ्क यू सो मच तारालामाजीबाट महत्त्वपूर्ण समय दिनुभयो, यहाँलाई म धन्यवाद र शुभयात्रा पनि भन्न चाहन्छु, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो प्रदेश नम्बर 7 का मान्य सांसद एवं नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक तारालामा तामाङ हुनुहुन्थ्यो, उहाँसँग हामीले पछिल्लो समयको विषय र समसामयिक विषयमा हामीले कुराकानी गर्यौँ। कार्यक्रममा यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि यस विषयमा फेरि चर्चा गर्छु। आज संसद आफ्नो यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम व्यक्त बहस सुन्दै हुनुहुन्छ र भर्खरै मात्र हामीले कञ्चनपुरका मान्य सांसद तारालामा तामाङसँग कुराकानी गऱ्यौँ भने अहिले पनि महिला अधिकार कर्मी न्यायका लागि भौतारिँदै हुनुहुन्छ भने प्रधानमन्त्रीलाई अहिलेसम्म पनि भेट्न पाउनु भएको छैन तर आज बिहान 9 बजेको समय उहाँहरूले पाउनु भएको छ त्यसपछि उहाँहरू डिआइजीको टोलीसँगै उहाँहरू पनि कञ्चनपुर आउने भन्ने कार्यक्रम रहेको छ। यस विषयमा रहेर हामी यतिखेर कुराकानी गर्दैछौँ महिला अधिकार कर्मी पछिल्लो समय अधिकारका लागि उहाँहरूको ठुलो सङ्घर्ष छ। झन्डै 52 दिनदेखि उहाँहरू निरन्तर सडकदेखि सदन र विभिन्न तह र तब्कामा पुगेर न्यायको ढोका घटघटाउँदै हुनुहुन्छ र भन्दै थाल्नु भएको छ पछिल्लो समय कि न्याय नपाउँदै काठमाडौँमा भौतारिनुपर्ने कन्डिसन आयो र विडम्बना न्यायका लागि आमा बुवा नै राजधानी धाउनु आफैमा विडम्बना हो। यसै विषयमा कुराकानी गर्न अधिकार कर्मी लक्ष्मी बाट यतिखेर हामीसँग हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। लक्ष्मीजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
हजुर नमस्कार,
आराम हुनुहुन्छ लक्ष्मीजी?
हजुर एकदम।
काठमाडौँको बसाई कस्तो भइरहेको छ अहिले, तनावमै हुनुहुन्छ कि के छ, अलिकति त्यो विषयमा भन्नु त। भने तपाईँहरूले पछिल्लो समय कहाँ बस्ने, कहाँ खाने, लाउन खान गाह्रो छ, भनौँ न हामी त भौतारियौँ भन्ने कुराहरू थियो।
एकदम भौतारियौँ, हामी कहाँ जाने, कसरी, कसले बाटो देखाइदिएला, कसले छाडिदिएला, होइन त्यस्तो खालको हामीलाई भइसकेको थियो। जब हामी मिडिया साथीहरूको साथ पाएर मिडियाले चाहिँ हाम्रो बारेमा लेखिदिइसकेपछि हामीलाई एक दुईजना मनन संस्थाले हामीलाई लियो। अहिले चाहिँ अरू त त्यो हामीलाई केही छैन।
तपाईँहरू त्यहाँ पुग्नुभयो लक्ष्मीजी, तर मान्यहरू जो प्रदेश नम्बर 7 जितेका ठुला नेताहरू, मन्त्रीहरू, नेताहरूले तपाईँहरूलाई भेट्नु भएन, विनय मगरले पनि भेट्नु भएन तपाईँहरूलाई?
नै हामीलाई सुरुमा आउँदा कसैले पनि भेट्नु भएन, कसैले हामीलाई टाइम दिनु भएन। अनि उहाँहरूसँग पटक पटक टाइम माग्दाखेरि पनि उहाँहरूले के अरे व्यक्तिगत रूपमा चाहिँ साथीहरूले भेट्नु भएको छ, तर हामी सबै जुन ग्रुप हो, जुन हामी जुन सपना बोकेर कञ्चनपुरवासी यहाँ काठमाडौँमा आएको थियौँ नि, त्यो सपनामा चाहिँ हामीलाई कसैले पनि साथ दिनु भएन।
किन यस्तो गरे होला, जस्तो त्यहाँबाट निरुपाल छन् कञ्चनपुरको महिला नेत्री भनेर सबैले प्यारो बनाएर बिना मगरलाई मन्त्री पनि बनाए, हेर्नुहोस् धेरै मान्यहरू जितेर आज त्यो ठाउँमा पुगेका छन्, त्यसो भए तपाईँहरूलाई हेरेनन् होइन?
नाइ, हामीलाई अब एक पहिला चाहिँ हेर्नु भएन, नहेरेकै कुरा हो हामी काठमाडौँ आउने क्रममा, होइन 2-3 दिनपछि उहाँहरूले चाहिँ हामीहरूलाई कुरा राख्नुभयो, प्रत्यक्ष रूपमा राख्नु भएको छैन कि फोनबाट कसैबाट हामीलाई कुरा राख्नुभयो, होइन कुरा राख्ने बेला हामी सिधै के भन्यौँ भने हामी राजनीतिक मुद्दा बनाउन दिन्नौँ निर्मलालाई, सुरुको दिनबाटै हामी राजनीतिक के अरे लास जलाउनेदेखि लिएर लास उठाउनेसम्म हामी, म आफै पनि छु त्योमा के अरे घटनाको पहिलो घाइते पनि म आफै हो, होइन अनि त्यसले गर्दाखेरि उहाँहरूले सुरुमा चाहिँ हामीलाई कुनै रेस्पोन्स दिनु भएन, अब आएर हामीलाई कसैले छाडी दिइसकेछ र त्यो छाडीमा हामी बस्छौँ भने अब हामी राजनीतिको रस योभित्र पस्न दिँदैनौँ भनेर हामी पछि गएनौँ।
तर महिला अधिकार कर्मीले राजनीति खोल ओडे भन्नेहरू छन् नि, खास गरी कम्युनिस्टको नेताहरूले भन्न थालेका छन् पछिल्लो समय फेसबुकमा पनि हाले, हेर्नुहोस्
हाल्छन्। उहाँहरूको सिद्धान्तै त्यही हो त, उहाँ त्यति गर्नको लागि त के अरे एमालेको सरकार अहिले बनेको छ भने उहाँहरूले बनाउने नै हो, बनाउनुहुन्छ उहाँहरूले बनाउँदैमा हामी, उहाँहरूले खोल उडाएर हामी खोल उड्ने मान्छे पनि होइन, यदि हामीले खोल उडाउ हामी उहाँहरूले खोल उडाएर हामी खोल उठ्यौँ भने खै आज हामी यहाँ काठमाडौँमा आएको कति दिन भइसक्यो, खै निरुपालजीले के अरे प्रधानमन्त्रीले हामीलाई प्रधानमन्त्री भेटाइदिन खोज्नु भएको, हिजो हामी लास्ट आवरमा जब कि मिडियामा सबैसँग प्रधानमन्त्री प्रधानमन्त्री भनेर हामी लास्ट आवरमा बोलिसक्दाखेरि म आफै स्वयं हिजो आइजिपी साहबले चाहिँ हामीलाई यसरी गर्नुभयो तर प्रधानमन्त्री राज्यले हामीलाई साथ दिएन भनेपछि बल्ल हामीले बाउआमा बोकेर हामी महेन्द्रनगर जाने कि तपाईँले हामीलाई टाइम दिने भनेपछि बल्ल आज 9 बजेको टाइम भयो
भनेपछि आज 9 बजे प्रधानमन्त्रीसँग भेटघाट छ तपाईँहरूको, होइन?
हजुर।
लक्ष्मीजी प्रधानमन्त्रीसँग तपाईँहरूको हारगुहार के हुन्छ, न्यायका लागि के भन्नुहुन्छ भन्नुहोस् त?
न्यायका लागि अरू हामीलाई केही चाहिँदैन, हतियार लुकाउन पाइएन, जो हत्यारा हो होइन त्यसलाई अगाडि ल्याउन पऱ्यो, जो तिनी 5 पुलिसहरू के अरे प्रमाण नष्ट गर्ने जुन तिनी 5 पुलिसहरू छन् तिनीहरूलाई कानुनको तर्वरमा ल्याएर छिटोभन्दा छिटो कारवाही दिनु गर्न पऱ्यो, यदि त्यो निर्मला चेली नेपालको चेली होइन कञ्चनपुरवासीको चेली होइन भनेपछि प्रधानमन्त्रीजीले होइन भनेर हामीलाई आज भन्नु पऱ्यो, यदि हो भनेपछि छिटोभन्दा पनि उहाँलाई हामीले 10 अथवा 15 दिनको भित्र तिनी निलम्बन भएका टोलीलाई के भन्छन् एकदम कार केयर गरेर
तर लक्ष्मीजी यो घटनामा बडो नजिक हुनुहुन्छ, प्रहरीले यहाँ माथि पनि दमन र भनौँ न ज्याजती गर्यो है जिपर्का लगेर,
एकदम त्योभन्दा ठुलो कुरा त अब अरू के भन्न सक्छु र पहिलाको जुन प्रहरी भनेर हजुरको सबै प्रहरीले गरे भन्न मैले सक्दिनँ, होइन सबै प्रहरीले मलाई गरेको पनि छैन र जुन मलाई घटना गरेका जुन त्यो वडा इन्चार्जका प्रहरी छन् र त्यसबाट जुन अहिले 5 तिमी छन् होइन 5 मध्येका 2 मलाई म माथि हस्तक्षेप गरेकै प्रहरी परेका छन् होइन अनि त्यसपछि धेरै ठुलो हस्तक्षेप गरेको किनकि म कुनै राजनीतिक स्वार्थले गएको मैला होइन, म एउटा निर्मला बहिनीलाई स्वच्छ एउटा के भन्छ न्याय दिनुपर्छ भन्दाखेरि उनीहरूले ए यसले राजनीतिक रोल खेलेको हो भनेर म माथि ठुलो जुन उहाँहरूले दण्ड सजाय दिनुभयो नि मलाई, जुन त्यो बन्दुकको नाल हान्नुभयो नि मलाई, त्यो नालको भागेदार चाहिँ उहाँहरू हुनुहुन्छ, त्यो नालको उहाँले जुन नाल मलाई हाल्नु भएको छ त्यो नालको सजाय उहाँले भोग्नै पर्छ।
तपाईँले धेरै पीडा भोग्नु पर्यो, राति 12 बजेसम्म पनि तपाईँहरू हस्पिटलमै बसेर आफ्नो उपचार गरेर घर जानुभयो लक्ष्मीजी?
मैले राति 12 बजे होइन कि 11:30 बजेसम्म हस्पिटलमा बसेँ, मलाई कतैबाट केही भएन होइन, कतैबाट केही भएन, मैले आफै सहयोग गरेँ, आफैले के भन्छ भने भर्ना भएँ, आफै के भन्छ भने दबाई गरेँ, राज्यबाट मैले 1 रुपियाँ ढुकुटी ल्याएको छैन, राज्यको 1 रुपियाँ मैले लिएको पनि छैन, लिन पनि नपरोस् होइन मलाई, र म सँगसँगै एउटा गोविन्द भाइ छन् तिनलाई पनि धेरै त्यो त्यतिखेर धेरै दमन भयो, उनले धेरै पिटाइ खाए, तर अहिलेसम्म राज्यले बिहोरे पैसा भनेको छ त्यो भाइको औषधि उपचारको लागि, अहिलेसम्म राज्यले पैसा बिहोरेको छैन। ऊ त्यो के अरे अरू घटनाका साथीहरूलाई चाहिँ राज्यले पैसा बिहोर्यो, गोविन्द र मैले चाहिँ पैसा बिहोरेको छैन। गोविन्दको दाइले हिजो साँझ पनि, लक्ष्मी दिदी यो घटनामा तपाईँ सम्बन्ध हुनुहुन्छ, जसरी हुन्छ मलाई न्याय गर्नु है भनेर हिजो साँझ पनि मलाई फोन गर्नुभएको छ।
मैले चरम यातना तपाईँलाई दिइयो, तर यो घटनामा हेर्ने भने जसरी नक्कली मामा खडा गरियो, लासलाई चाहिँ भनौँ न त्यहाँ आर्यघाटसम्म पुर्याउँदाखेरि, खास गरी त्यहाँ महाकालीको आर्यघाटसम्म पुर्याउँदाखेरिसम्म पनि तपाईँ हारगुहार गर्दै त्यहाँ पुग्दा, तपाईँ पुग्दा समेत भनौँ न लास जलाइसकेको थियो है, त्यसो भए प्रहरी बाहेक अरू थिएनन्?
म जाने बेलामा बुवा एउटा पण्डित बाहेक दुईजना पत्रकार बाहिरको मान्छे भनेको 10 जना भन्दा अरू कोही पनि थिएन होइन। मामा बाहेक त्यो मामासँग त म कति लडेँ त्यो त मलाई थाहा छ होइन। अनि त्यसपछि गएर त्यो मामाको मामाले लास लिएर उहाँ माला के अरे मलामी जान्छ भने मामाको घर जलाउन म जान्छु, मैले त्यो प्रहरीको सामु मैले भनेकै हो हजुरको होइन। त्यति भनेपछि प्रहरीले यसलाई पिटेपछि, यसलाई के भन्छ भने भित्र लगेपछि यो आन्दोलन शान्त हुन्छ भन्ने हिसाबले मलाई पिटेर भित्र लग्यो। अनि लास पछि उठाउने क्रम भयो, भोलि बिहान हाम्रो निर्मला बहिनीलाई लास उठाइयो, लास उठाउनु के ऊ एउटा बाउआमा भएर उसले आफ्नो परम्परागत अनुसार घरमा लगेर लास पप उठाउन नपाइने हुन्छ, अनि उसले आफ्नो घरमा पनि लग्न पाएन, सिधै प्रहरीले कैदीमा जेलमा हाले जस्तै हजुरको लास घरमा लग्यो। मलाई एउटा मिडिया साथीले फोन गर्नुभयो र म घाइते भएको अवस्थामा पनि हेर्नु होला युट्युबमा मेरा फोटोहरू हजुरले हेर्नु होला, अनि त्यो अवस्थामा पनि म उहाँ पुगेँ महाकाली पुग्दाखेरि मेरो बहिनीमा कोही थिएन, हामीले एउटा झन्डा लिएर झन्डा उडाउँला भन्ने हिसाबले जाँदाखेरि उहाँ चितामा लास जलिसकेका थियो होइन। अनि पुरै 250-300 प्रहरीको मास थियो त्यो, के त्यही हो प्रहरीले यदि हान्थ्यो भने 16 गरेर हान्थेको भए पनि हामी उसले के हामी के भन्छ भने तयार थियौँ, तर उसले एउटा कैदीलाई जेलमा हाले जसरी लास जलाइरहेको छ त्यहाँ बहिनीको।
तर यो हेर्दाखेरि महिला अधिकार कर्मीलाई पनि गुमराहमा राख्ने प्रयास भयो, र महिला अधिकार कर्मीबाटै किनभने निर्मलाका बुवा मसँग रुनु भएको थियो, म मैनगर गएको थिएँ अन्तर्वार्ताको क्रममा, तपाईँलाई थाहा होला, त्यतिखेर म त्यहाँ पुग्दा घटनास्थलमा पुग्दाखेरि उहाँ रुनु भएको थियो, र उहाँलाई पैसा खाएको आरोपमा चाहिँ लास बुझियो या लास बुझ्नुपर्छ भन्ने जस्ता कुराहरू गरेर लासमाथि पनि राजनीति भयो, विभिन्न किसिमका कुराहरू सुने, म अति दुःखी भएर मैले लास उठाउन बाध्य भएँ भन्ने कुराहरू निर्मलाको बुवा यज्ञराज पन्तले गर्दै हुनुहुन्थ्यो, त्यो भएको हो त्यसो भए त्यहाँ?
यो कुरा भएको हो, जबकि साथीहरूले निर्मलाको बुवालाई जुन त्यो लास उठाएर आइसकेपछि 15 लाख रुपियाँ यसले खायो, अब त्यसको घरमा को जाने भनेर मसँग नि सबैले रेस्पोन्स त्यो कुरा गर्नुभएको हो, छिमेकीहरूले पनि गर्नुभएको हो होइन। अनि मैले मलामीबाट आइसकेपछि के भने 15 लाख रुपियाँ ल पन्तजीले खानुभएको हो भने एउटा केही कागज त होला नि होइन, त्यो कागज हेर्न जाउँ भनेर अनि कागज हेर्न गयौँ, दुईजना भएर कागज हेर्न गयौँ, एउटा सादा पान्नामा हजुरको त्यो के अरे केही छैन, एउटा लास उठाउने भनेर मात्रै निर्णय भएको छ, अरू केही पनि छैन, त्यो पैसा सैसाको यताउताको कुरा केही पनि छैन। अनि कारण बक्स हामी जाने बेलामा त्यो दिन रमेश लेखकको पनि जाने बालो परे रहेछ होइन, म गएर त्यहाँ छलफलमा बसिरहेको थिएँ, 1 घन्टा आधा घन्टापछि रमेश लेखकज्यूहरूको टोली त्यहाँ पुग्यो, र मैले अनि उहाँहरूसँग बेसरी रिसाएँ, बेसरी गाली गरेँ, के हो यही हो राज्यले गर्ने, ल आज तपाईँहरू आउनुभएको छ यसको जिम्मा के अरे भन्छ भने पन्तको परिवारले होइन कि तपाईँहरू दिन पऱ्यो मलाई, यही हो कागजमा लेखेको भनेर रमेशजीहरूसँग रिसाएँ। अनि उहाँले भन्नुभयो बहिनी ठिक छ हजुर नरिसाउनुहोस्, हामी पनि आएछौँ, हामी हेरौँला, तपाईँले हामीमाथि यो कुरालाई जायज गर्नुभयो, अहिलेसम्म यो कुराको साथीहरूले मसँग कहिले कुरा गर्नु भएको छैन, आज तपाईँले कागज मलाई देखाइदिनु भयो, मैले यो कुरा लगेर जिल्ला प्रशासनमा म आफै जान्छु जिल्ला प्रशासनमा भनेर रमेशजीसँग म धेरै दिसाएँ होइन। अनि यसो नगर्नुहोस् भयो, हामी पनि जान लाग्छौँ जिल्ला प्रशासन, चिडियो साथसँग बसेर हामी कुरा गर्छौँ, अनि त्यसपछि हजुरलाई फोन गर्छौँ, अनि हजुरहरूको टोली त्यहाँ पुग्नु होला भन्नुभयो, मैले नाइ भनेर उहाँसँग धेरै कुराहरू लडेँ, पछि रमेशजीले फोटो खिचेर लड जिल्ला प्रशासनमा चिडियो साथसँग कुरा गर्दाखेरि चिडियोले अनि नाइ भनेको हुन्छ।
जस्तो लक्ष्मीजी झन्डै 52 दिन भयो आज हेर्ने हो भने यो कन्डिसनमा पनि अपराधी पत्ता लाग्न सकेन र प्रमाण सबै प्रहरले नष्ट पारेको भन्ने तपाईहरुले पनि आरोप लाउनु भएको छ र मिडियामा पनि बाहिर आइसक्यो हेर्दा पनि देखिन्छ यो हेरिरहँदा वास्तवमै प्रहरीले खासगरी एसपी साहबले बाहिर नै यो घटना घटेको भन्नु प्रारम्भिक रूपमा ग्याङ रेप हो भन्नु पछि आएर हामी वास्तवमा अपराधीको नजिक पुगेछु भन्नु नक्कली भनौँ न एउटा व्यक्तिलाई खडा गर्नु र अहिले आएर हेर्दाखेरि प्रमाण केही पनि छैन भन्ने जस्ता अभिव्यक्तिहरू बाहिर आउनु यसले निराश बनाएको छ यो घटनामा खास के देख्नुहुन्छ तपाईँ यो घटना कसरी ग्रान्ड डिजाइन भयो होला किन यस्तो भइरहेछ किन ढिला सुस्ती भइरहेछ यो प्रमाण नष्टहरू गरिएको छ यसमा के आशंका गर्न सकिन्छ लक्ष्मीजी
एमा प्रहरी आफै मिलेको छ होइन प्रहरीले मलाई बन्दुक हाल्नुहोस् अझ पनि म तयार छु म प्रहरीको बन्दुकसँग मर्दा छैन र मैले के भन्छ निर्मलाको न्याय पाउनै पर्छ र एमा प्रहरी आफै मिलेको छ जुन त्यो प्रमाण गर्ने नष्ट गर्ने पाँचजना प्रहरीहरू जुन प्रमाण नष्ट गर्ने प्रहरीहरू छन् नि यिनी प्रहरीलाई सरकारले जसरी हुन्छ कानुनको दायराभित्र ल्याएर र तिनी बम दिदी बहिनीलाई जुन हाम्रो अरू घटनामा बसेर दिलीप विष्ट अनि हाम्रो के अरे अरू बहिनीहरूलाई जुन उसले जुन के अरे हेमन्ती भट्ट जस्ता बहिनीहरूलाई कति तनाव दिएछ कति तातो पानी तताएर पिन घोसेर उसँग चाहिँ सजाय माग्दा उसँग चाहिँ रिपोर्टहरू माग्दा चाहिँ मानव अधिकार हरण नहुने बमको होइन दिलीपको के अरे बमको चाहिँ मानव अधिकार नहुने र हेमन्ती भट्टलाई चाहिँ तातो पानी खनाउँदा दिलीपलाई यहाँ काठमाडौँसम्म ल्याएर जेलघरमा राख्दा चाहिँ उसको चाहिँ मानव अधिकार नहुने गरे अनि बमको चाहिँ उसलाई एक झापड पिट्दा पनि मानव अधिकार हुने गरे त्यस्तो पनि हुन्छ यदि सरकारले निष्पक्ष काम गर्छ भने पहिला बमकै दिदी बहिनीबाट बमकै घरभित्रबाट घटना सुरु गर्नुपर्छ हामी छोड्नेवाला छैनौँ अझको रिपोर्टमा पनि उसले जुनसुकै ल्या प्रहरीभित्रबाट ल्याएपछि चाहिँ हामी मान्नेछौँ प्रहरीभित्रबाट जुन घर के अरे ऊ छ नि के अरे त्यो हतियार ल्यायो भने चाहिँ हामी एकदम कञ्चनपुरवासी राजी हुने छौँ होइन नत्र भने दायाँ बायाँ अरू
भने तपाईँहरूको शङ्का भने प्रहरी नै हो त्यसो भए
प्रहरी नै हो डिएसपी नै हो हाम्रो शङ्कालाई डिएसपी नै हो अरू कोही होइन कञ्चनपुरवासी लगायत मेरो शङ्का डिएसपी नै हो किनकि घटनास्थलबाट लास्टसम्म म अहिलेको दिनसम्म पनि म छु म डिएसपी नै भन्छु मैले आइडिपी साहबलाई पनि मैले के भन्छु भने उहाँले एउटा आफ्नो वर्दीमा दाग लाग्छ नभन्नु होला कि उहाँको वर्दीमा दाग लाग्दैन जुनले नराम्रो काम गर्छ त्यसैको वर्दीमा मात्रै दाग लाग्ने हो होइन प्रहरी एउटा साथी हो भनेर हामी हिँडे अहिलेसम्म प्रहरी हाम्रो साथी हो भनेको छैनौँ तर अब उहाँले एउटा राम्रो काम गर्नुभयो भने हामी कञ्चनपुरवासीलाई न्याय दिनुभयो भने प्रहरी हाम्रो साथी हो भनेर
जस्तो भनौँ न ती नानीले लगाएको सुरुवाल धुनु शरीरमा लागेको कैयौँ भनौँ न नष्टहरू भएका छन् तपाईँले देखिरहनु भएको छ होइन
प्रत्यक्ष म घटनास्थलमा गएर प्रत्यक्ष यदि पनि भनेको हो कि हामीले त्यो वडाको इन्चार्जलाई सर बरु हाम्रो सल हालिदिनुहोस् न त किन त्यो हाल्न पऱ्यो भन्दा वडा इन्चार्जले कति ठुलो दुश्मनी गरिरहेछ क्या हामीसँग कति ठुलो तलखेल गरिरहेछ बर्दी लगाएर वडाका साथीहरू बर्दी लगाएर घटनास्थलमा आउँदाखेरि डिएसपीले किन नजानु भनेर त्यो वडाको साथीहरूलाई के भन्छ भने पोसाक खोल्न पठायो
भने तपाईँहरूको शङ्काको घेरामा भने कञ्चनपुरको डिएसपी साहब होइन
एकदम एकदम त्यो सहित पाँचजनाको टोली हुनै पर्छ
ओके अब यो हेर्दा तपाईँ कतिको भरोसा
तिन दिनसम्म प्रहरीले आइसीमा लास राख्नुको कारण के
लक्ष्मीजी
नेपाल राज्यले एउटा प्रहरीलाई एउटा के भन्छ आयुषमा राख्ने पैसा उसँग थिएन ढुकुटी थिएन एउटा मृतकको ठुला घरका नारी ठुला घरका मरि छोरी मरेको बाटो एउटा बरफमा राख्थ्यो होला नि लास
जस्तो अन्त्यमा लक्ष्मीजी जस्तो यो अब तपाईँहरू आशा गरिरहनु भएको छ कतिको भरोसा गर्न सकिन्छ कि वास्तवमै अब प्रहरीले वास्तविक अपराधीलाई बाहिर ल्याउला फेरि त कहीँ कतै नक्कली खडा गर्ने हो कि शङ्का उपशङ्का अहिले पनि कञ्चनपुरवासीमा छ निराश छ सबै
एकदम छ हामीसँग एकदमै शङ्का छ राष्ट्रपति प्रधानमन्त्री उपराष्ट्रपतिको त मैले विश्वासै माने छैन हेर्नु होइन उहाँहरूले यदि राजनीतिक तल खेल्नुहुन्थेन भने उहाँहरूले आफ्नो प्रतिनिधिहरू पठाउनु भएको थियो उहाँहरूले तुरुन्तै हामीलाई के भन्छ भने एउटा रिजल्ट पास गरिदिनुहुन्थ्यो अहिले राजधानी आउने बेलासम्म पनि उहाँहरूले हामीलाई कुनै रिजल्ट दिनुभएको छैन तर मैले के अरे आइजिपी साहबसँग चाहिँ अलिकति के रेस्पोन्स लिएछु भने उहाँले जुन उहाँसँग हामीहरू भेट्यौँ उहाँले हामीसँग भेटेर हामीले उहाँको कुरा राख्ने बेला उहाँले तुरुन्त हिजो फेरि पाँचजनाको टिम पठाइदिनु भएको छ होइन र उहाँसँग पटक पटक हामीले कुरा गर्दा म्याम हुन्न मैले मेरो बडीमा दाग नलाग्ने दिनेवाला छु, मैले जस्तो मैले तपाईँहरूले जस्तो भन्नुभएको छ म त्यस्तो काम गर्छु भनेर अलिकति उहाँले चाहिँ त्यो भनिदिएको भएर अलिकति हामी चाहिँ
अब महिला अधिकार कर्मी सडकमा छन्। हिजो धनगढीमा पनि महिला अधिकार कर्मीहरू सडकमा आए, कञ्चनपुरमा पनि देखिन्छ, सबैतिर अहिले महिलाहरू सडकमा छन्, महिलाका घटना बढेको बढै छन्। लक्ष्मीजी अब कहिले फर्किँदै हुनुहुन्छ तपाईँहरू, आज फर्किने भन्ने कुराहरू छ अरे? हो
हजुर, हामी आज फर्किने, हामी किन फर्किने भने अब यहाँबाट जिल्लामा टिम गइसकेको छ, पाँचजनाको टिम गइसकेको छ होइन, बाउआमा हामीसँगै हुनुहुन्छ, भोलि बिहान त्यो कागज त्यो केसले त्यो बाबुआमा त्यहाँ नभइदियो भने केस पितलो हुनसक्छ, त्यही भएर यहाँ जिल्ला यहाँ केन्द्रमा गर्ने साथीहरूले केन्द्रमा बसेर आन्दोलन गर्नुहुन्छ र हामी दुई चारजना चाहिँ जिल्लामा आउनेवाला छौँ।
हस्, यहाँलाई स्वागत छ, न्याय पाउनुपर्छ, हामी पनि त्यसको पक्षमा आवाज वकालत गरिरहेका छौँ, तपाईँलाई थाहा छ। लक्ष्मीजी यहाँको जुन अदम्य साहस र जुन ऊर्जाशील समय यहाँहरूले खर्चिनु भएको छ, घर परिवारलाई माया मारेर पनि महिलाका लागि र खास गरी ती किशोरी बालिकाको मृत्युको हत्यारालाई पत्ता लगाउन तपाईँहरू न्यायको ढोका घटघटाउँदै आन्दोलनमा हुनुहुन्छ, यहाँहरूको जुन चाहिँ आन्दोलन छ त्यो चाहिँ जारी रहोस् र तपाईँहरूको कदम चाहिँ सफल होस् हाम्रो शुभकामना छ। थ्याङ्क यू सो मच समय दिनुभयो लक्ष्मीजी, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो कुराकानीका लागि महिला अधिकार कर्मी, हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हामीले कुराकानी गऱ्यौँ, काठमाडौँमा भएका महिला अधिकार कर्मी मध्येका एकजना अगुवा महिला अधिकार कर्मी लक्ष्मी भट्ट यतिखेर हामीसँग हुनुहुन्थ्यो कार्यक्रममा। हामी यतिखेर छोटो कमर्सियल ब्रेकमा जान्छौँ, ब्रेकपछि फेरि कुराकानी गर्छौँ। आदम सत्ता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ, कार्यक्रमको अन्तिम खण्डमा हामी छौँ र भर्खरै हामीले कुराकानी गऱ्यौँ तारालामा तामाङ र त्यसै गरी चाहिँ महिला अधिकार कर्मी लक्ष्मी भट्टसँग कुराकानी गऱ्यौँ भने अब हामी कुराकानी गर्दैछौँ कञ्चनपुरमा पछिल्लो समय उहाँहरूले कालो तिज पनि मनाउनुभयो, उहाँहरू सुरुवातमा आमरण अनसन पनि बस्नुभयो र निर्मला पन्तको वास्तविक हत्यारालाई चाहिँ बाहिर ल्याउनुपर्छ भनेर निरन्तर दबाब दिनुभयो र पछिल्लो समय फेरि उहाँहरूले साङ्केतिक आन्दोलनको रूपमा थाली र चम्मच लिँदै उहाँहरूले चाहिँ प्रशासन जिल्ला प्रहरी र विभिन्न ठाउँमा प्रदर्शन गर्दै यतिखेर विरोध गर्दै हुनुहुन्छ र यो विषयमा हामी कुराकानी गर्दैछौँ र जो महिला अधिकार कर्मी र यो सङ्घर्ष समितिको संयोजक हेलन श्रेष्ठ यतिखेर हामीसँग कुराकानीका लागि हुनुहुन्छ, उहाँलाई वेलकम गर्छु। हेलनजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा,
धन्यवाद,
आराम हुनुहुन्छ हेलनजी? यो पछिल्लो समय जुन निर्मला पन्तको हत्या भएको झन्डै 52-53 दिन हुन थाल्यो, हत्यारा को भनेर पत्ता लाग्न थालेन, तपाईँहरू आन्दोलन गरेको गरे हुनुहुन्छ, किन बाहिर आउन नसक्या रहेछ, के देख्नुहुन्छ तपाईँहरू ठ्याक्कै भन्नुहोस् त?
अब हत्यारा खोज लुकाउनै खोजेको जस्तो देखिन्छ होइन, नभए यतिका दिनसम्म स्थानीय निकाय छ स्थानीय प्रशासन उनीहरूले चाहेको भए त अवश्य पनि हत्यारा पत्ता लाग्थ्यो जस्तो लाग्छ मलाई चाहिँ होइन, एसियाको चप उसमै पर्छ पुलिस प्रशासन भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो, उहाँहरूले चाह्यो भने चाहिँ आजको आजै पनि थाहा हुन्छ, खै अब के कारणवश उहाँहरूले हत्यारा चारो दिन गर्न खोज्नु भएको छैन।
तर उहाँहरूले सार्वजनिक गर्नुभयो नि, नक्कली अपराधीलाई सार्वजनिक गर्नुभयो, तपाईँहरू त्यसको पनि विरोधमा उत्रिनु भयो, डन्डा खानुभयो, कैयौँ महिला अधिकार कर्मीहरू अहिले पनि घाइते हुनुहुन्छ, अचेत अवस्थामा हुनुहुन्छ, कैयौँ भाइहरूको अवस्था देख्नु भएको छ, एकजना भाइको डेथै भयो, सहिदै भए, यो कन्डिसनसम्म पनि तपाईँहरू निरन्तर आन्दोलनमा हुनुहुन्थ्यो, प्रहरीले नक्कली भनौँ न अभियुक्तलाई किन खडा गर्यो होला जस्तो लाग्छ?
के कति कारणले यस्तो गर्यो, हामी अझै निरन्तर आन्दोलनमा लागिराख्नेछौँ, एउटा निर्दोष व्यक्ति होइन मान्छेको स्थिति खराब भएको अशक्त व्यक्तिलाई झुटो आरोप लगाएर वास्तविक हत्यारा लुकाएको जस्तो लाग्छ मलाई, चाहिँ जोगाउन खोजे जस्तो लाग्छ होइन। अब हाम्रो भनाइ चाहिँ के छ भनेदेखि, अब जोसुकै व्यक्ति भए पनि अपराधीलाई जोगाउन लुकाउन नखोजिएर जुनसुकै पत्क भए पनि कारवाहीको दायरामा ल्याउनु पर्छ।
हेलनजी तपाईँहरू आन्दोलनमा हुनुहुन्छ, निरन्तर अनसनदेखि आजसम्म निरन्तर आन्दोलनमा हुनुहुन्छ, तपाईँहरू वेटेन्सी हेर्नु पनि भयो, पर्खिनु पनि भयो, तर हेर्दा हेर्दै प्रमाण सबै प्रहरीले नष्ट गरेको भन्ने कुराहरू बाहिर आएको छ, यस्तो अवस्थामा अब अपराधी पत्ता लाग्ला र?
अब हामीलाई त अब यतिसम्म भइसक्यो, कुनै विश्वास पनि छैन, अब आश गरौँ भरोसा नगरौँ भने जस्तो भइसक्यो होइन, अब उनीहरूले साँचो भने पनि हामी विश्वास गर्न सक्छौँ जस्तो चाहिँ लाग्दैन, एकदमै विश्वासै टुटिसक्यो हाम्रो,
विश्वास गर्ने ठाउँ छैन होइन, शङ्का गर्ने ठाउँ के छ, जस्तो शङ्का गर्नु पर्दा जस्तो अहिले भर्खरै मात्र लक्ष्मीजीले भन्दै थियो हामीलाई पुरै प्रहरीको डाउट लागेको छ, प्रहरीको डिएसपीको यसमा ठुलो हात छ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो, यो परिस्थितिमा हेर्दा हेलनजीलाई के लाग्छ, यसमा कसको हात हुनसक्छ, कुन गिरोह होला, किन यति शक्तिशाली मान्छे रहेछ कि को रहेछ त्यो मान्छे भन्ने शङ्का गर्ने ठाउँहरू देख्नुहुन्छ तपाईँहरू?
हामीले पनि धेरै कुरा थाहा नभए पनि अलिअलि त अब हामी चाहिँ घर गृहस्थी गर्ने महिला हो होइन, त्यसले गर्दाखेरि यस्तो उसमा नहुम्मेको भन्नु, यसो हेरुन्जेल बुझुन्जेल चाहिँ अब स्टार्टिङबाटै नष्ट, के अरे
परमाण नष्ट भयो,
परमाणहरू चाहिँ नष्ट गरेको जस्तो देखिन्छ, लुगाहरू पखालेको, अब त्यो अब हामीले गएर भन्दाखेरि पनि खासै कुनै रेस्पोन्स नदिएको जस्तो, स्टार्टिङबाटै धेरै कुराहरू त्रुटि भएको छ।
अब यो हेर्दा तपाईँहरू विश्वस्त हुन सक्ने ठाउँ छ, अपराधी पत्ता लाग्ला, प्रहरीले जस्तो अहिले डिआइजीको टोली आज मैनगर पुग्दैछ, होइन निर्मलाको पन्तको आमा बुवा पनि आज आउँदै हुनुहुन्छ, महिला अधिकार कर्मी जो काठमाडौँ जानुभएको छ उहाँहरू पनि फर्किँदै हुनुहुन्छ, अब तपाईँहरू चाहिँ न्यायका लागि के गर्नुहुन्छ? अब
अब हिजोको प्रतिवेदनको पर्खाइमा थियौँ हामी, हिजो प्रतिवेदन आज कुन किसिमको रेस्पोन्स आउँछ, त्यसपछि अब के गर्नुपर्ने, अब त्यसपछि
माने आन्दोलन चर्काएर जानुहुन्छ कि यतिकै सांकेतिक रूपमा तपाईँहरू अगाडि बढ्नुहुन्छ?
हामीले चर्काएर भन्दा पनि मान्छे अब जसलाई अब डिसिजनै मन नपरेको छ त्यो त स्वस्फूर्त रूपमा निस्किने हो, पहिला जस्तो लाटो सोझो छैन, होइन
मान्छेहरू
बुझ्ने भइसक्यो सबैले, अब यसरी सबैको आँखामा यस्तो थारो हालेर हिँड्न अब कसले सहन्छ, एकचोटि सहन्छ दोस्रोचोटि?
तर एउटा कुरा एलएनजी, जस्तो यो पछिल्लो समय कुरा सुन्दाखेरि राजनीतिकरण भयो, महिला अधिकार कर्मीहरूले पनि राजनीतिको खोल ओढे भन्नेहरू धेरै छन् नि पछिल्लो समय, खास गरी सत्तारूढ दलले पनि भन्न थालेको छ महिलाका नाममा चाहिँ उहाँहरूले चाहिँ खुलेआम राजनीति गर्न थाले, यो राम्रो भएन, हामीले चाहिँ न्यायका लागि हामी पनि सरकारलाई दबाब दिँदैछौँ भनेर सत्तारूढ दलकै मान्नेहरूले भन्न थालेका छन्। भर्खरै तारा लामाले मलाई भन्दै हुन्थ्यो,
हजुर अधिकार कर्मीले नै न्याय मागेर मात्रै न्याय नै पाउँछ भने जस्तो लाग्दैन, होइन एउटा सर्वसाधारणको पनि हकको कुरा हो, होइन अब गरिबलाई चाहिँ न्याय नपाउने धनीलाई पाउने भन्ने कुरो चाहिँ हुँदैन, होइन अब स्टार्टिङ डे वनदेखि नै हामी लागेको हो, सबैलाई अवगत छ, महेन्द्रवासीहरूलाई सबैलाई थाहा छ कसले स्टार्टिङ गरेको, उहाँहरू दिदीहरूले गर्नुभएको कुरा पनि एकदमै राम्रो छ, अब अन्तर्राष्ट्रिय ध्यान आकर्षण गर्नुभयो, होइन तर त्यो पनि नभएको होइन, पहिला स्टार्टिङ यहाँदेखि नै भयो, अब उहाँहरूले त्यस्तो चाहिँ भन्न मिल्दैन, सबैले स्वस्फूर्त रूपमा सक्दो सबैले गरिराख्नु भएको छ, होइन दिदीहरूले मात्रै नगरेर त्यहाँनिर ती कुराहरू पनि आए उहाँहरूले गर्दाखेरि भयो भने, यहाँको जो मरेर गएका छन् बलिदान दिएको छ, होइन बलिदान दिएर जानुभएको छ, न्यायको निम्ति लडेर जो सहिद भएका छन् उनीहरूले पनि त त्याग गरेका छन् नि।
जस्तो हेलनजी, तपाईँले पछिल्लो समय सुन्नु पनि भयो होला, मैनगरमा कैयौँले पत्रकार सम्मेलन गरे, कैयौँले स्ट्याटसहरू हाल्न थाल्या छन्, निर्मला पन्तका आमा बुवालाई अपहरण शैलीमा चाहिँ काठमाडौँ लग्यो भनेर पनि भनिएको छ, त्यस्तो लाग्छ र तपाईँहरूलाई?
त्यसमा चाहिँ हाम्रो आपत्ति छ, किनभनेदेखि उहाँहरूलाई स्टार्टिङबाट यो केस गरिसकेको अवस्थामा पनि हामीले मैले स्टार्टिङ भनौँ स्टार्टिङ होइन यस्तो न्यायको लागि अस्तिसम्म चाहिँ यस्तो भयो के गर्ने त, पैसा खायो भने चाहिँ एकछिन जाऊँ न त त्यहाँ गएर सोधौँ भनेर भएर गएपछि उहाँहरूले होइन हामीले पैसा खाएको छैन भनेर भनेपछि ल आउनुहोस् हामीहरू चाहिँ सात दिनसम्म भनेपछि उहाँहरू आउनुभयो, होइन अधिकार कर्मी दिदीहरू चाहिँ 24 दिनको दिनदेखि आउनुभयो, अहिले चाहिँ लग्दाखेरि चाहिँ सुटुको एकदम अपहरणी शैलीमा भनौँ न, कसैलाई नभनेर हेर्नु स्ट्रेसलाई नभन्नु भनेर, अब मैले के नै गर्थेँ र मैले लदाई जानु भनेर नै पठाउने हो नि त, अहिले चाहिँ आएर मोबाइल स्विच अफ गरिदिने सम्पर्कमै नहुने भने त्यसमा चाहिँ हामीलाई एकदमै गाह्रो।
तर शारदाजीले मलाई अन्तर्वार्ता दिँदा उहाँले भन्नुभएको छ अपहरण शैलीमा होइन, तर उहाँलाई चाहिँ खतरा हुन सक्ने हुनाले काठमाडौँ जान नदिने सम्भावना देखेर हामीले सुटुक्क पारेर चाहिँ लगेको हो, तर अपहरण चाहिँ गरेको होइन अधिकारकै लागि हो, आज काठमाडौँमा ल्याउँदा हामीले के गल्ती गऱ्यौँ र भन्दै हुनुहुन्थ्यो उहाँले,
होइन खतरा त हामीलाई पनि छ नि त, हामीलाई पनि सेक्युरिटी दिन सक्नुहुन्छ र शारदा चन्द्रज्यूले, हामीलाई छैन हामीलाई पनि खतरा छ नि, त्यो बेला चाहिँ खतरा भएको बेला जहाँ हेलनको घर बस भनेर पठाउने सेक्युरिटी कसलाई दिनुहुन्छ उहाँले?
भने महिला बिचमा पनि एकता छैन है कञ्चनपुरमा?
एकता अब हामी चाहिँ त्यस्तो हामीलाई के पनि थाहा छैन, सङ्घ संस्थाको पनि होइन, हामी कुनै न राजनीतिक दलको, हामीले जस्तो जानेका छौँ घर गृहस्थी चलाउने महिला हो हामी, होइन स्टार्टिङ चाहिँ एक नम्बरै गल्लीबाट भएको हो, हामीले भन्नुभन्दा पनि सिधै हजुरले प्रत्यक्ष रूपमा,
होइन म कञ्चनपुर गएको छु तपाईँको त्यो आन्दोलनमा पनि सरेको छु, मैले देखेको छु, त्यसो भए शारदाजीले अपहरण शैलीमै लग्नु भएन निर्मलाका बुवामालाई?
अब एउटा यत्रो देशव्यापी भएको छ, महेन्द्र जनताले यत्रो साथ दिएको छ भन्ने एक शब्द उहाँहरूले ए हामी यसरी गइरहेछौँ भनेको भए हामी पनि जान्थ्यौँ कि, होइन त्यही हिसाबले अब त्यहीँ गएर न्याय मिल्ने त्यही हिसाबले हामी महेन्द्रवासी जान्थ्यौँ कि,
भने तपाईँहरूसँग सहकार्य भएन, तपाईँहरू आन्दोलनको अगुवाई गर्नुभयो, स्वस्फूर्त रूपमा दबाब महिला समूहहरू तपाईँहरूले बनाउनु भयो, कालो साडीमा तिज मनाउनु भयो, भनौँ न हिजो पनि तपाईँ निरन्तर अनसनमा बस्नुभयो, पछिल्लो समय शारदाजीले सुटुक्क पारेर लग्नुभयो, तपाईँहरूको आपत्ति भयो होइन?
हजुर
हस् एलएनजी न्याय पाउनुहोस् तपाईँहरू लागिरहनु भएको छ तपाईँको यो ऊर्जाशील समय र जुन चाहिँ तपाईँको अदम्य साहसका लागि म धन्यवाद र शुभकामना पनि दिन चाहन्छु यहाँ निर्मलाको न्यायका लागि जसरी सुस्फूर्त रूपमा घर गृहस्थी छोडेर पनि लाग्नु भएको छ यहाँलाई म पुनः पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु थ्याङ्क यू सो मच समयका लागि
हस् हस्
हस् थ्याङ्क यू सो मच यतिखेर हामीसँग हुनुहुन्थ्यो प्रत्यक्ष कुराकानीका लागि मैलनगरमा चाहिँ आन्दोलनको अगुवाई गर्नुभएको महिला नेत्री पछिल्लो समय सङ्घर्षको महिला सङ्घर्ष समितिको संयोजक हेलेन श्रेष्ठ हुनुहुन्थ्यो पछिल्लो समय उहाँहरूले आरोप लाउनु भएको छ अपहरण शैलीमा शारदा चन्दको टिमले उहाँको आमा बुवालाई काठमाडौँ किन लग्यो यो विषयमा हामीले कुराकानी गऱ्यौँ पछिल्लो समय कार्यक्रम तातो बसमा हामी निरन्तर निर्मला पन्थको विषयमा हामी कुराकानी गरिरहेका छौँ वास्तविक अपराधीलाई चाहिँ संरक्षण गर्नु आफैमा पनि विडम्बना र न्यायका लागि काठमाडौँ पुग्नु र न्यायको ढोका घटघटाउनु त्यसमा पनि प्रधानमन्त्रीले समय नदिनु भन्नु आफैमा दुःखद कुरा हो यस विषयमा रहेर आज हामीले कुराकानी गऱ्यौँ कार्यक्रम सुन्नुभयो यहाँहरू सबैलाई म धेरै धेरै धन्यवाद दिँदै यसपछि शुभप्रभात सुदूर हाम्रो एउटा प्रोग्राम आउँदैछ यहाँहरू सबैलाई थाहा छ आजबाट नयाँ फर्मेटमा रोहितजीले यसको डिजाइन गर्दै हुनुहुन्छ मैले यहाँहरूलाई अलिकति प्रचार पनि गरेँ सबैलाई टेलिफोन गरेर शुभकामना दिन र यो प्रोग्रामलाई अझ राम्रो बनाइदिन म यहाँहरू सबैलाई धेरै धेरै आह्वान गर्दै कार्यक्रमबाट म पनि बिदा माग्छु हवस् नमस्कार।